بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے شام کے بحران کے تعلق سے امریکہ اور روس معاہدہ اور اس پر عالمی رد عمل۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، جیسا کہ آپ نے یقیناً خبروں میں سنا ہوگا کہ کل رات سنیچر کی رات جنیوا میں امریکہ اور روس کے وزرائے خارجہ نے مشترکہ پریس کانفرنس میں اس بات کا اعلان کیا کہ شام کے کیمیائی ہتھیاروں کی نابودی اور بحران شام کو سیاسی طریقے سے حل کیے جانے پر اتفاق رائے ہو گیا ہے۔ اس معاہدے کے اعلان کے بعد دنیا کے تقریباً سبھی ملکوں نے خوشی اور استقبالیہ جملے کا اظہار کیا اور خیر مقدم کیا، لیکن بعض حکومتیں اور بعض عناصر ایسے بھی ہیں جنہوں نے اس سمجھوتے یا اس معاہدے پر اپنی ناراضگی اور برہمی کا اظہار کیا۔ خود امریکہ کے اندر بعض جنگ پسند ٹولوں نے اس پر ناراضگی جتائی، تو وہیں سعودی عرب نے اس پر شدید برہمی کا اظہار کیا، اور سعودی عرب کے انٹیلیجنس چیف بندر بن سلطان نے تو یہاں تک کہہ دیا کہ وہ اس معاہدے کا بدلہ بیروت کے عوام سے لیں گے۔ ظاہر ہے کہ اس طرح کی کھلی دھمکی اور اس طرح کی کھلی وارننگ اور حملے کی دھمکی، جیسا کہ عالمی منشور میں بھی کہا گیا ہے، کہ عالمی قوانین کی صریح خلاف ورزی ہے۔ بہرحال جو معاہدہ طے پایا اس کے مطابق شام عدم استعمال یعنی کیمیاوی ہتھیاروں کے کنونشن میں شامل ہوگا، اس کے استعمال کے نہ کرنے کا وعدہ کرے گا، اقوام متحدہ کو اس بات کی اجازت اور اطلاع دے گا کہ وہ کہاں پر تیار کیے جا رہے تھے اسلحے کہاں پر رکھے ہیں، پھر وہ اس بات کا پابند ہوگا کہ اقوام متحدہ کے معائنہ کارائیں اور ان کو اپنی نگرانی ملیں، اور پھر اس کے بعد اس عمل کو یعنی کیمیاوی ہتھیاروں کو تباہ کرنے کا عمل جو ہے وہ شروع ہوگا۔ اور اس سب تمام عرصے میں ایک بات جو سب سے زیادہ اہم ہے کہ شام کو کسی بھی طرح کے حملے کی دھمکی نہیں دی جائے گی، اور اس مدت کے لیے آئندہ سال یعنی مئی جون اور جولائی تک کا وقت شام کی حکومت کو دیا گیا ہے۔ ظاہر ہے کہ یہ وہ معاہدہ ہے جس کے ذریعے جہاں شام پر امریکہ کے ممکنہ حملے کے خطرات بالکل ٹل گئے ہیں، وہیں بعض مبصرین کا یہ بھی کہنا ہے کہ امریکہ کو ایک فرار کا موقع مل گیا، کیونکہ امریکہ عالمی برادری کو اور حتیٰ اپنے اتحادیوں کو بھی شام پر حملہ کرنے کے تعلق سے نہ تو اپنے ساتھ کر سکا تھا اور نہ ہی انہیں راضی کر سکا تھا۔ لیکن بعض مبصرین یہاں پر ایک شبہ یہ بھی ظاہر کر رہے ہیں کہ کہیں ایسا تو نہیں کہ شام کو کیمیاوی ہتھیاروں سے نہتا کرنے کے بعد آئندہ چل کر اس کے خلاف امریکی یا دیگر ملکوں کے فوجی حملے کا خطرہ بڑھ جائے۔ یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے دیگر معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
اقوام متحدہ نے سن 1993 میں طے پانے والے کیمیائی ہتھیاروں پر پابندی کے معاہدے میں شمولیت کی شام کی درخواست کو قبول کرنے کا رسمی طور پر اعلان کر دیا ہے۔ اقوام متحدہ کی ترجمان نے کہا کہ سیکرٹری جنرل بان کی مون کو شام کی درخواست موصول ہو گئی ہے اور انہوں نے اس کا خیر مقدم کیا ہے۔ ترجمان نے بتایا کہ معاہدے میں شمولیت کے ایک مہینے بعد 14 اکتوبر سے شام کے سلسلے میں معاہدے کی شقوں پر عمل درآمد کا سلسلہ شروع ہو جائے گا۔ دوسری جانب جنیوا میں شام کے کیمیائی ہتھیاروں اور دیگر مسائل کے بارے میں امریکی وزیر خارجہ جان کیری اور روسی وزیر خارجہ سرگئی لاوروف کے تین روزہ مذاکرات مکمل ہوئے، جس کے بعد دونوں وزراء خارجہ نے ایک پریس کانفرنس میں اعلان کیا کہ شام کے کیمیائی ہتھیاروں کو نابود کرنے کے مسئلے پر اتفاق رائے ہو گیا ہے۔ دونوں فریقوں نے کہا کہ اس بات پر بھی اتفاق رائے ہوا ہے کہ اگر کیمیائی ہتھیاروں کی نابودی کے عمل میں کوئی رکاوٹ پیدا ہوتی ہے تو پھر اقوام متحدہ کی سلامتی کونسل اس سلسلے میں آگے قدم اٹھائے گی، اور پھر اقوام متحدہ کے منشور کی شق نمبر 7 کے تحت شام کے مسئلے کا جائزہ لیا جائے گا۔ سرگئی لاروف نے کہا کہ ہمارے درمیان کیمیائی ہتھیاروں کی نابودی کے بارے میں اتفاق رائے ہوا ہے، اور جو اتفاق رائے ہمارے درمیان ہوا ہے اس میں کہیں بھی طاقت کے استعمال کے امکان کا کوئی ذکر نہیں ہے۔ روسی وزیر خارجہ نے یہ بھی کہا کہ شام کے کیمیائی ہتھیاروں کے مسئلے کا حل مشرق وسطی کو عام تباہی کے ہتھیاروں سے پاک علاقہ بنانے کی جانب ایک قدم ہے۔ جان کیری نے کہا کہ اتفاق رائے کے مطابق شام ایک ہفتے کے اندر کیمیائی ہتھیاروں کے ذخیرے کی مکمل تفصیلات کیمیائی ہتھیاروں کے استعمال پر روک سے متعلق ادارے کو دے دے گا، جبکہ سن 2014 کے وسط تک کیمیائی ہتھیاروں کی نابودی کا عمل مکمل کر لیا جائے گا۔ اتفاق رائے کے مطابق کیمیائی امور کے ماہرین کی ٹیم نومبر مہینے میں شام پہنچے گی، اور شام کی جانب سے فراہم کی گئی تفصیلات کے مطابق کیمیائی ہتھیاروں کے ذخائر کا معائنہ کرے گی۔ جان کیری کا کہنا تھا کہ امریکی صدر بوران نے شام کے سفارتی حل کی پابندی کے ساتھ ہی شام کے خلاف فوجی قوت کے استعمال کے آپشن نظر انداز نہیں کریں گے۔ اقوام متحدہ کے سیکرٹری جنرل، یورپی یونین، برطانیہ اور جرمنی نے شام کا مسئلہ سیاسی طریقے سے حل کرنے کے سلسلے میں ماسکو اور واشنگٹن کے مابین ہونے والے اتفاق رائے کا خیر مقدم کیا ہے۔ دوسری جانب عراق کے پارلیمنٹ اسپیکر اسامہ نجیفی اسلامی جمہوریہ ایران کے دورے پر آئے ہیں۔ انہوں نے ہفتے کو پریس کانفرنس میں اعلان کیا کہ عراق نے بحران شام کے سیاسی حل کے لیے ایک منصوبہ تیار کیا ہے، جس سے ترکی، روس اور امریکہ کو مطلع کر دیا گیا ہے، جبکہ اس سلسلے میں ایران سے بھی گفتگو ہو رہی ہے۔ ایران کے پارلیمنٹ اسپیکر ڈاکٹر علی لاری جانی سے ملاقات کے بعد مشترکہ پریس کانفرنس میں اسامہ نجیفی نے بتایا کہ عراق نے جو منصوبہ تیار کیا ہے اس کے تحت شام میں محو پیکار تمام باہری طاقتوں کے باہر نکل جانے کے بعد عبوری حکومت کے قیام اور پھر انتخابات کے انعقاد کی بات کی گئی ہے۔ افسوس کا مقام ہے کہ 30 مہینے سے زیادہ عرصے کے دوران 1,00,000 سے زائد افراد کی جانوں کے ضیاع کے بعد اب سیاسی حل کی باتیں شروع ہوئی ہیں۔ حالانکہ بشار اسد حکومت، اسلامی جمہوریہ ایران، روس اور عراق جیسے ممالک شروع ہی سے اس بات پر زور دے رہے تھے کہ شام کے بحران کو سیاسی طریقوں سے ہی حل کیا جا سکتا ہے، لیکن ترکی، سعودی عرب، قطر، امریکہ، برطانیہ اور فرانس جیسے کچھ ملکوں نے دنیا بھر سے دہشت گردوں کو جمع کر کے اور انہیں بڑے پیمانے پر ہتھیار فراہم کر کے ان کی مدد سے بشار اسد حکومت کو گرانے کی اسٹریٹجی پر عمل کیا، جو سر انجام بری طرح ناکام ہوئی۔
ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی، اور پوری دنیا میں یہ خبر اب عام ہو چکی ہے کہ شام کی کیمیائی ہتھیاروں کو عالمی نگرانی میں دے جانے اور بعد میں بتدریج انہیں نابود کیے جانے، تلف کیے جانے، اور پھر شام کے بحران کو سیاسی طریقے سے حل کرنے کے تعلق سے امریکہ اور روس کے درمیان معاہدہ طے پا گیا ہے۔ امریکی صدر باراک اوباما سمیت دنیا کے تقریباً، جیسا کہ میں نے عرض کیا، کہ سبھی ملکوں کے رہنماؤں نے اس معاہدے کا خیر مقدم کیا ہے، شام نے بھی خیر مقدم کیا ہے، لیکن سعودی عرب اور خود امریکہ کے اندر بعض جنگ پسند ٹولوں نے اس کی مخالفت کی ہے، اور سعودی عرب کے انٹیلیجنس چیف بندر بن سلطان نے تو اس قدر ناراضگی اور برہمی کا اظہار کر دیا کہ گویا انہوں نے یہاں تک کہہ دیا کہ ہم اس معاہدے کا جواب جنوبی بیروت کے باشندوں سے لیں گے۔ بہرحال اس موضوع پر ہم گفتگو کریں گے، اور اس کے لیے ہم نے اپنے لندن اسٹوڈیو میں دعوت دی ہے عالمی امور کے ماہر بیرسٹر طاہر واسطی صاحب کو۔ ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب۔ سیدھے چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں بیرسٹر طاہر واسطی صاحب۔ السلام علیکم جناب۔
علیکم السلام ورحمۃ اللہ۔
طاہر واسطی صاحب، پچھلے دنوں ماسکو میں شام کے وزیر خارجہ ولید المعلم اور روسی حکام کے درمیان جو بات چیت تھی، اس کے بعد روس نے ایک تجویز پیش کی امریکہ کو، اور پھر امریکہ نے اس تجویز کا جائزہ لیا، پھر حملے کو مؤخر کیا گیا، اور نتیجے میں جنیوا میں 3 روز تک امریکہ اور روس کے وزراء خارجہ کے درمیان مذاکرات انجام پائے، جہاں تک پوری دنیا جانتی ہے۔ لیکن سوال یہ پیدا ہوتا ہے کہ اب اس اتفاق رائے کے بعد کیا یہ سمجھا جائے کہ یہ اتفاق رائے بحران شام جو گزشتہ 30 ماہ سے جاری ہے اس کے حل کی جانب ایک بہت بڑا قدم ہے، اور اس اتفاق رائے سے، اس معاہدے سے شام کا بحران سیاسی طریقے سے حل ہو سکے گا؟
شکریہ جی، میں سمجھتا ہوں اس میں کچھ ریزرویشنز ہیں بھائی، جیسا کہ آپ فرما رہے تھے کہ شام کا مسئلہ بنیادی طور پر ایک سیاسی مسئلہ تھا جس کو ایک فوجی اور جنگی مسئلہ بنا کے امریکہ، برطانیہ، سعودی عرب، قطر اور دوسری خلیجی مملکتوں نے اس کو ایک جنگی شکل اختیار دے دی، اور تقریباً مڈل ایسٹ میں اور ایک عالمی جنگ کا جیسا خطرہ پیدا ہو گیا۔ بنیادی طور پر یہ مسئلہ جو اب حل ہوا ہے اور جو وقتی حل ہے اس کا، اس سے صرف یہ ہوگا کہ امریکہ کے فوجی جو ہوائی حملے تھے اس پہ اثر پڑے گا، اور امریکہ فوری طور پر اس پہ حملہ نہیں کرے گا۔ لیکن دوسری ہی خوش آئند خبر یہ ہوئی ہے کہ امریکہ اب وہ اس پرانی جو پولیٹیکل سولوشن کے لیے ایک کانفرنس منعقد ہونی تھی جو ایک عرصے سے منعقد نہیں ہوئی تھی، اس کے منعقد کے لیے بھی راہیں ہموار کر رہے ہیں، اور ہو سکتا ہے کہ وہ جلد ہی ہو۔ لیکن اس سلسلے میں ایک بات جو ابھی رہ گئی ہے اور جو ابھی نہیں کہی جا رہی، وہ یہ کہ یہ جو سی ڈبلیو سی ہے، کیمیکل ویپنز کنونشن، جس پہ اسرائیل نے اب تک سائن نہیں کیے تھے اور اب سائن کر دیے ہیں، اور اب سائن ہونے کے 30 دن کے بعد وہ شام 30 دن کے بعد وہ شام اس کا ممبر بن جائے گا۔ اسرائیل خود جو کیمیکل ویپنز رکھتا ہے، اور امریکہ جو کیمیکلز ویپن رکھتا ہے، اور برطانیہ جو کیمیکل ویپنز رکھتا ہے، ان کو تو جو میعاد دی گئی ہے وہ 2023 تک ختم ہوگی۔ اب امریکہ جو خود سی ڈبلیو سی کا ممبر ہے، برطانیہ سی ڈبلیو سی کا ممبر ہے، اور یہ خود چاہتے ہیں کہ ہمارے ملکوں سے بھی کیمیکل ویپن ختم ہو، ان کی جو میعاد ہے وہ 2023 تک چلی جاتی ہے۔ اور یہی میعاد جب سیریا کی طرف لائی گئی تو ان سے کہا گیا کہ اگلے جون تک آپ جو ہیں ان کو ختم کر لیں۔ اور جو ڈکشن ہے، جو وکیبلری یوز ہو رہی ہے، آپ دیکھیے امریکہ کی طرف سے، وہ انتہائی خطرناک ہے۔ چائنا نے اس کا خیر مقدم کیا ہے اور خوشی کا اظہار کیا ہے، سیٹسفیکشن کا اظہار کیا ہے، رشیا نے سیٹسفیکشن کا اظہار کیا ہے، یہاں تک کہ فرانس نے بھی اپنی زبان جو ہے وہ حمایت میں کھولی ہے۔ لیکن بدقسمتی سے ولیم ہیگ نے، برطانیہ نے، اور امریکہ نے، اور سعودی عرب نے اپنی زبان اس طرح سے کھولی ہے کہ وہ ابھی بھی جنگی عزائم کی بات کر رہے ہیں، اور وہ یہ کہہ رہے ہیں کہ جناب اگر ہمیں کچھ شک گزرا تو ہم یونائٹڈ نیشن اور سیکیورٹی کونسل کی بغیر مرضی کے حملہ کر سکتے ہیں، اور پابند نہیں ہے کہ ہم یونائٹڈ نیشن اور سیکیورٹی کونسل اگر وہ اقدامات نہ اٹھائے جس سے ہمیں یہ پتہ لگے کہ شام میں کچھ ابھی کیمیکل ویپنز ہیں اور وہ چھپا رہا ہے کچھ چیزیں، تو ہم حملہ کر دیں گے۔ اور اس سے بھی زیادہ افسوسناک بات یہی بندر بن سلطان کا بیان ہے جو آپ فرما رہے ہیں۔ میں سمجھتا ہوں امریکہ کو، برطانیہ کو اب اس بات پہ ایکشن لینا چاہیے کہ جب یونائٹڈ نیشن، خود امریکہ اور سیکیورٹی کونسل اس بات پر متفق ہو گئی ہے کہ ہمیں سیریا کو ایک چانس دینا چاہیے اور اس کے پولیٹیکل حل کی طرف جانا چاہیے، تو جو قوتیں اس کو رد کر رہی ہیں، اس عالمی اظہار رائے کا جہاں پہ اتفاق ہوا اس کو رد کر رہی ہیں، ان کے خلاف ایکشن لینا چاہیے، اور بندر بن سلطان کے اور سعودی عرب کے ان اور ان طالبان کے اور اس فوجی، میں دیکھ رہا تھا کہ ایف ایس اے نے بھی ریجیکٹ کر دیا یہ پروپوزل۔ تو میرا خیال ہے کہ اب ان کو اسلحے کی فراہمی، جو امریکہ نے کہا تھا کہ ہم کریں گے، اسلحے کی فراہمی بند کری جانی چاہیے۔ اور جو ممالک ایف ایس اے کو فنڈ کر رہے ہیں، چونکہ ایف ایس اے اور سعودی عرب اس پروپوزل کو، جس پہ عالمی اتفاق ہوا ہے، اس کو ریجیکٹ کر رہے ہیں، ان کے خلاف ایکشن لینا چاہیے اور سعودی عرب کے خلاف سینکشن لگانی چاہیے۔
جی بیسٹر صاحب، اگلا سوال میں آپ سے ہی پوچھنا چاہوں گا کہ اب جب کہ اس پیکیج کو شام کی حکومت، شام کے رہنماؤں نے قبول کیا ہے، تو کیا ان کی سیاسی درائے سے اسے تعبیر نہیں کرنا چاہیے؟
بالکل کرنا چاہیے، بالکل کرنا چاہیے۔ میں سمجھتا ہوں کہ انہوں نے اس کو بہت خوش دلی سے قبول کیا ہے، اور یہ بہت اچھی پروپوزل تھی۔ ان کا یہ کہنا تھا، اور شروع سے ان کا یہ، جب سے انہوں نے سائن نہیں کیے تھے، ان کی یہ بات تھی، چونکہ اسرائیل کے پاس کیمیکل ویپنز ہیں اور اسرائیل کے پاس وہ طاقتیں ہیں کہ وہ خلیجی ریاستوں میں اور ان ممالک میں جو اسرائیل کے خلاف ہیں، ان کے خلاف ان ویپنز کا استعمال کر سکتا ہے۔ تو یہ ویپنز ایز اے ڈیٹرنس ان کے پاس تھے۔ اب یہ چونکہ اس وقت حالات ایسے بن گئے تھے، اور امریکہ نے اتنا دباؤ ڈالا ہوا تھا، اور اس جنگ کا کوئی حل نظر نہیں آ رہا تھا جس میں امریکہ خود انوالو ہو رہا تھا بذات ہی، تو میں سمجھتا ہوں بہت بڑی سیاسی بصیرت کا انہوں نے اظہار کیا ہے، اور سیریا کی حکومت جو ہے وہ اس پہ مبارکباد کی مستحق ہے، اور اس بات کی بھی کہ وہ اس بات پہ راضی ہیں کہ اب ایران، اور چائنا اور دوسرے اسلامی ممالک مل کر بیٹھ کے چاہے اس میں ویسٹ شامل ہو امریکہ شامل ہو اس مسئلے کا سیاسی حل نکالیں اور اس مسئلے کو سیاسی طریقے سے حل کریں بجائے اس کے کہ تمام خلیجی ممالک سے اور دوسرے ممالک سے وہابی والنٹیئرز کو اور سلفی والنٹیئرز کو وہاں بھیجا جائے اور یہ جنگ جو ہے سیریا کی قانونی حکومت جو ہے اس کے خلاف لڑی جائے۔
جی بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں۔ چلتے ہیں اس وقت دہلی اسٹوڈیو جہاں پر موجود ہیں ہندوستان کے سینئر صحافی اور تجزیہ نگار جناب شکیل شمسی صاحب۔ السلام علیکم جناب۔ جی
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
جی شکریہ شکیل شمسی صاحب، میں یہ پہلا سوال یہی کرنا چاہوں گا جیسا کہ میں نے لندن اسٹوڈیو میں موجود مہمان سے کیا کہ یہ جو اتفاق رائے عمل میں آیا ہے اور طے پایا ہے معاہدہ روس اور امریکہ کے درمیان اور جس کا عالمی سطح پر خیر مقدم کیا جا رہا ہے، تو کیا بعد نظر میں اسے شام کے بحران کو حل کرنے کی جانب ایک بڑے قدم سے تعبیر کیا جا سکتا ہے اور یہ سمجھا جائے کہ اب اس سے شام کا بحران سیاسی طریقے سے حل ہو سکے گا؟
دیکھیے، ایک مجھے 10% امید ہے کیسا ہو سکے گا، کیونکہ جو لوگ وہاں پر سرگرم ہیں اور جو طاقتیں سرگرم ہیں وہ کسی کے قابو میں نہیں ہیں۔ جن کو امریکہ نے ہتھیار دے کر وہاں بھیج دیا ہے اور جن کو مغربی ممالک نے، تقریباً 1500 گروہ ہیں جو وہاں کے اوپر سرگرم ہیں اور الگ الگ، کسی کی کمانڈ کوئی کسی کے ہاتھ میں نہیں، کوئی چیچنیا سے آیا ہے تو کوئی ادھر ٹیونیشیا سے آیا ہے اور الگ الگ ممالک سے، اور یہاں تک کہ سنا ہے کہ پاکستان سے بھی یہ طالبان کے گروہ گئے، افغانستان سے بھی گئے، تو وہ کسی کے قابو میں نہیں ہے۔ وہ ان کا مقصد حل ہے بھی نہیں کوئی، وہ چاہتے نہیں کہ سیریا کا کوئی حل نکلے۔ ان کی کوشش یہ ہے کہ وہاں پر انارکی رہے، وہاں پر جھگڑا ہوتا رہے، وہاں پر وہ قتل و غارت گری کرتے رہیں اور وہ شہریوں کو نشانہ بناتے رہیں، ایک تاکہ ان کی ایک فنڈنگ اور ان کی ایک موجودگی وہاں پر رہے۔ ان کو معلوم ہے کہ لانگ رن میں وہ اگر بشار کی حکومت چلی بھی جاتی بشار الاسد کی، تو اس کے بعد امریکہ کی انہی کے ساتھ جھگڑے شروع ہوتے اور اسرائیل کے جھگڑے انہی کے ساتھ شروع ہوتے، وہ بھی ان کو معلوم ہے۔ لیکن ان لوگوں پر کوئی قابو کسی بھی عالمی طاقت کا نہیں ہے، مگر جو کچھ فیصلہ ہوا ہے جنیوا میں وہ قابل قدر ہے اور اس میں روس کا بہت بڑا کریڈٹ ہے کہ روس نے سر جنگ ختم ہونے کے بعد جو ایک اہم رول ادا کیا ہے دنیاوی سیاست میں اس وقت، وہ بہت ہی قابل ستائش ہے۔ ورنہ روس کی طرف سے لوگ بہت مایوس ہو چکے تھے اور ایسا لگتا تھا کہ ساری طاقت کا توازن ایک طرف ہو گیا ہے اور امریکہ کی طرف سارا جھکاؤ ہو گیا ہے۔ لیکن جو شام کے مسئلے میں روس نے اپنا طریقہ اختیار کیا وہ بہت ہی بہتر رہا اور اس کی وجہ سے ایک بہت بڑی جنگ ٹل گئی۔ اگر اتنی سخت آنکھوں سے امریکہ کی طرف روس نے نہ دیکھا ہوتا تو یقینی طور پر امریکہ نے حملہ کر دیا ہوتا۔ تھوڑی بہت امریکہ میں اپنے اندر بھی پریشانیاں تھیں، ہاؤس آف ریپرزینٹیٹو میں اوباما کو اکثریت نہیں تھی، سینٹ میں ان کی اکثریت تھی، لیکن ان کو ایک لگ رہا تھا، پہلی مرتبہ ان کو یہ لگا کہ ہم کو اپنی پارلیمنٹ سے گفتگو کرنا چاہیے حملہ کرنے سے پہلے، یہ بھی ایک روس کے دباؤ کا نتیجہ تھا۔ اور پھر بہت چالاکی کے ساتھ اپنے ایوان نمائندگان ہاؤس آف ریپرزینٹیٹو سے بچتے ہوئے امریکہ نے اس طرف آنے کی، یعنی کہ جو معاہدے کی ٹیبل پر آنے کی بات چیت کو قبول کیا، یہ ایک بہت بڑی بات ہے اور اس میں روس کی جتنی تعریف کی جائے کم ہے۔ اور دوسری بات، سیریا کے خود جو خارجہ پالیسی رہی اس معاملے میں وہ بھی بہت زیادہ اہم ہے اور انہوں نے وقت کی نزاکت کو سمجھا اور حالات کو سمجھا۔ ان کے لیے مجھے معلوم ہے کہ کیمیائی ہتھیاروں کا کوئی مسئلہ نہیں ہے، مجھے یہ بھی معلوم ہے کہ مجھے لگتا ہے کہ کیمیائی ہتھیار وہ کبھی استعمال نہیں کریں گے اپنے عوام کے خلاف، اور جو کچھ یہ ہتھیار وہاں پر استعمال کیے گئے آپ ان کی نوعیت سے اندازہ لگا سکتے ہیں کہ وہ کس نے کیے استعمال اور کیوں کیے۔ اگر سیریا کی حکومت نے استعمال کیے ہوتے تو باغیوں کے گروہوں پر وہ گرائے گئے ہوتے، جہاں باغی عناصر بیٹھے ہیں وہاں پر ان کا حملہ ہوتا، جو باغی لڑنے کے لیے آئے ہیں وہ کیمیائی ہتھیار کا شکار ہوتے، لیکن ایک بھی باغی ایسا نہیں ملا کہ جو کیمیائی ہتھیاروں کا شکار ہوا ہو۔ کون لوگوں کی تصویریں دکھائی گئیں؟ شہریوں کی، بچوں کی۔ کون بے وقوف حکومت ہوگی جو اپنے ہی شہریوں کو، اپنے ہی بچوں کو اس طریقے سے مارے گی اور قتل کرے گی بدنامی مولنے کے لیے؟ اور ایسے عالم میں جبکہ امریکہ یہ کہہ چکا ہو کہ ریڈ لائن کراس نہ کریں، اس خطرے کے دور میں بھی اگر کوئی یہ حماقت کرتا تو کیا کہا جا سکتا تھا خودکشی کرنے کے علاوہ؟ तो ये ऐसी बातें हैं कि जिसको इस वक्त उन्होंने बहुत ही अकलमंदी का काम किया कि उन्होंने सीडब्ल्यूसी को मान लिया कि भाई हम केमिकल वॉरफेयर जो है उसके कन्वेंशन पर दस्तखत करने को राजी हैं। हालांकि इसराइल ने भी साइन नहीं किए हैं, छह ममालिक हैं जो जिन्होंने साइन नहीं किए, जिनमें इजिप्ट भी शामिल है, तो शिवाली कोरिया है, तो इन ममालिक के बीच में शाम को नक्कू बनाया जा रहा था खाली। और यकीनी तौर पर कीमियाई हथियार इंसानियत के ऊपर एक लानत है, कीमियाई हथियार चाहे जिसके पास भी हो वो काबिले मजम्मत है, लेकिन अफसोस की बात यह है कि अमेरिका के लोग जो आज इतने आंसू बहा रहे हैं मगरमच्छ की तरह, इतने घड़ियाली आंसू बहा रहे हैं, उस वक्त किस कदर खामोश थे जब सद्दाम हुसैन ने इन्हीं हथियारों का इस्तेमाल ईरानी अफवाह के खिलाफ किया, ईरानी अवाम के खिलाफ किया, तो उस वक्त आपने कभी इनकी एक लफ्ज नहीं सुना इनके मजम्मत का। हम नहीं चाहते कि दुनिया में कीमियाई हथियारों, कोई भी आदमी जो सही फिक्र रखता है वो कीमियाई हथियारों की हिमायत नहीं करेगा, लेकिन इस तरीके की हरकतें करना कि कीमियाई हथियार के नाम पर किसी मुल्क पर हमला करना और उसको धमकाना और डराना और वहां पर एक एनआरकी की सूरत हाल पैदा करना, ये अमेरिका का काम है।
ये बहुत शुक्रिया। चलते हैं इस वक्त सीधे लाहौर जहां पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के इंतहाई सीनियर मुमताज तज़ेनिगार जनाब सज्जाद मीर साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम जी।
सज्जाद मीर साहब, जो दो तीन हफ्ते से एक हंगामा था, एक शोर था और ऐसा लग रहा था कि अब हमला हुआ और तब हमला हुआ, लेकिन बाज़ मुल्कों की इस्तेकामत और ख़ुद शाम के अवाम फ़ौज और वहाँ की क़्यादत की इस्तेकामत और पाए मर्दी और आलमी सियासत में अंजाम पाने वाली सफारतकारी के पेश नज़र अमरीका ने अपने फ़ैसले को तर किया और बाराक ओबामा जो ये कह रहे थे कि हम तो ना अक़वामे मुत्तहिदा की सुनेंगे और ना ही अपनी कांग्रेस की सुनेंगे, हमने जो फैसला कर लिया है उस पर अमल करके रहेंगे और दुनिया को ये हम बता कर रहेंगे कि अमेरिका जो कहता है वो करके रहेगा। इतनी तमाम तर रजस खानियों के बावजूद अमेरिका ने अपने फैसले से पसपाई अख्तियार की, तो इस सूरत हाल को क्या आप इससे ताबीर नहीं कर सकते कि दुनिया में अब आलमी सतह पर एक बड़ी तब्दीली या तो रुनमा हुआ चाहती या हो चुकी है और अब अमरीका हर मामले में हर जगह और हर मकाम पर अपनी मनमानी करने की तवानाई नहीं रखता?
ये दुरुस्त बात है जी, अमेरिका के लोग जंग से थक चुके हैं, तंग आ चुके हैं। अब मुस्लिम लीग भी कहता है कि अमेरिकी आवाम जंग से बहुत तंग आ चुके हैं, खास तौर पर ब्रिटेन के अभी जो एक खत लिखा उन्होंने अमरीकी आवाम के नाम गया खुला खत किया लीजिएगा, पहली बार उन्होंने कहा कि हमारे रास्ते नहीं, इसलिए मैं बरह रात अमरीका से अमरीका के आवाम से मुखातब हूँ और उनको समझाने की कोशिश की है, वो बहुत इंपॉर्टेंट है। उन्होंने कहा हल नहीं है और हम शाम की हुकूमत की हमायत नहीं कर रहे, हम एक कानून की हमायत कर रहे हैं और कानून की वायलेशन किसी के हक में नहीं हुआ करती और ये बात अमेरिका के मुफाद में भी नहीं है। और अब वो जमहूरियत का चैंपियन नहीं रहा, मॉडल नहीं रहा अमेरिका, दुनिया वाले आप उससे नफरत करने लगे हैं, उसकी सफाकाना तरीके से जिस तरह वो ताकत का इस्तेमाल करता है अमरीका उससे दुनिया को हिला के रख दिया। उन्होंने अफगानिस्तान की मिसाल दी, लीबिया की मिसाल दी, इराक की मिसाल दी, किस तरह सब डिस्टेबलाइज है। और ये बात मेरे ख्याल में, मैं पहली बार किसी रूसी सरबराह का ऐसा खूबसूरत तजिया पढ़ रहा हूँ। अच्छा, आपसे बेहतर कौन जानता है, रोज खबर आती थी कि ईरान पे हमला हो रहा है, ईरान पे हमला हो रहा है, तय हो गया, फैसला हो गया, बस वही चाहता है, इजाजत मिलने वाली है, कांग्रेस ने भी कह दिया, फिलहाल ने भी कह दिया, नहीं हुआ तो हुआ, दुनिया का अमन तबाह हो जाएगा, कहाँ होता है, बल्फ खेलते हैं, हमले की कीमत उनको मालूम है क्या? बूट्स ऑन ग्राउंड के मैं रोज मजमून पढ़ता हूँ कि जमीन पर उनकी सरजमीन पर बूटों के निशान आने अमरीका के, लेकिन उनको खौफ की कहानी है, जैसा कि आपने भी कहा कि ओबामा ने अपना मौकफ चेंज किया, वो कहते हैं मैंने तो रेड लाइन की बात ही नहीं की थी। और लाजमी नहीं है कि हम रोज किसी नए डिक्टेटर को बदलने के लिए ताकत का इस्तेमाल करें। और ये उन्होंने अपना मौकफ जो था पहले, वो कहते थे रिजीम चेंज की बात करते थे या कोई लफ्ज इस्तेमाल करते थे, अब वो सबसे तायब होते दिखाई देते हैं। मैं इसको ज्यादा बनाने के बजाय ये कहना चाहूंगा कि ये बात रियलाइज कर ली गई है, उन्होंने कहा कि इसके ताकत के इस्तेमाल से जब दुनिया ये समझेगी कि कोई इंटरनेशनल लॉ मौजूद नहीं है, यूएनओ मौजूद नहीं है जो बनाया गया था 45 के बाद इसलिए कि दुनिया में अमन कायम हो और जिसमें वीटो की ताकत भी रखी गई थी अमेरिका के कंसेंट के साथ, अगर आपने उस बंदोबस्त को वायलेट किया और खुद सही के साथ दुनिया पर जहां जहां हमला कर दिया तो दुनिया सोचेगी कि जब ताकत का कानून चलता है तो हम भी ताकत हासिल करें, हम भी मास प्रोडक्शन के वेपन हासिल करें, हम भी चीजें हासिल करें जिससे दुश्मन का मुकाबला किया जा सकता है। तो वायलेंस के जरिए आप अगर किसी को बदलना चाहें तो वो दुनिया के अमन के लिए तो तबाह कुन होगा, अमेरिका के लिए भी तबाह कुन होगा और सबके लिए तबाह कर। ये बात पुतिन की खास तौर पर मैं सबको बहुत अहमियत दे रहा हूँ, बहुत जोर दे रहा हूँ, बल्कि मुझे तो वो वाक्य याद आता है जब रूसी बेड़ा जो है मिजाइल नस्ब करने के लिए बढ़ रहा था क्यूबा के साहिल की तरफ पानियों से होता हुआ, लगता था जंग शुरू हो जाएगी, कैनेडी ने बड़ा स्टैंड ले लिया था और कैनेडी बैठा हुआ अगर रहा था कि किसी वक्त भी बटन दबाना पड़ रहा सकता है। क्रुश्चेव ने जो बड़ा बदनाम था अपनी एरोगेंस की वजह से हुक्म दिया कि बेड़ा वापस आ जाए अपने ही बेड़े को, बजहर लोगों ने कहा कि अमरीका की जीत हुई है, लेकिन मुझे याद है बर्टन रसल ने कहा था कि क्रुश्चेव ने बड़ा ही तदब्बुर का मुजाहरा करके दुनिया को जो है जंग से बचा लिया है। तो इस वक्त भी सूरत हाल जो है वो ऐसी हो गई है कि अमेरिका के अंदर पूरी ताकत इस्तेमाल करने की सलाहियत रखने के बावजूद भी उनको मालूम है कि ताकत इस्तेमाल करना महंगा पड़ रहा है, और इसके इस्तेमाल से न सिर्फ ये कि वायलेंस बढ़ रहा है, टेररिस्ट बढ़ रहे हैं और दुनिया में ताकत पकड़ रहे हैं, बल्कि कोई फायदा नहीं होता अगर आज वो शाम में बशार अल असद की हुकूमत को आप किसी ताकत के जरिए से चेंज भी कर देते हैं तो उसके नतीजे के तौर पर किसी प्रो अमेरिकन हुकूमत आने की वहां कोई तौर पर नहीं है। तो इसके बाद उन्होंने बड़ी सेक्टेरियन लड़ाइयां कराई, बड़ी आलम सलाह में बातें फैलाई कि वो शिया सुन्नी का झगड़ा तो उन्होंने कोई 10-12 साल से शुरू कर रखा है, और इराक में बड़ी यानी कि आए थे जमहूरियत लाने के लिए डिस्टेबलाइज कर दिया, हर जगह वो अपना अपना काम दिखाते हैं, लेकिन अब ये तासुर दुनिया में फैल चुका है कि ताकत के जोर पर अमरीका यकतरफा तौर पर कार्रवाई करना चाहिए, यकतरफा तौर पर इस्तेमाल दो तरीके से हो सकती है, या यूएनओ की सिक्योरिटी काउंसिल की कोई रेजोल्यूशन हो, इन दोनों के बगैर ताकत का इस्तेमाल जो अमरीका करता रहता है वो दुनिया के अमन के लिए खतरा है, और उस पर तशवीश का इजहार भी करना चाहिए, और मेरा ख्याल में ये नई थिंकिंग पैदा होना जो है ये एक पॉजिटिव बात है। एक बात मैं और कह दूं, इस बार कोई नहीं है अमरीका का जी, आज वो ये कह रहा है आखिरी वक्त में अपना वो मूड बदल कुछ भी कह सकता है, वो डरता भी है, दिखाता कुछ है, करता कुछ है, लेकिन तवक्को रखनी चाहिए कि दुनिया जो है वो अब बदल चुकी है और अमरीका को दुनिया का साथ देना पड़ेगा।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। लंदन स्टूडियो चलते हैं बैरिस्टर साहब। बैरिस्टर साहब, मैं आपसे पूछना चाहूँगा कि जनेवा 3 रोज़ा मुज़ाकरात तो कल अंजाम पाए और कल अपने अख्तिताम को पहुँचे और माहदे का ऐलान कल किया गया, लेकिन बाराक ओबामा ने चंद रोज़ कबल ही इस बात का ऐलान कर दिया था कि हम कांग्रेस में हमले के ताल्लुक से वोटिंग को मौखर करते हैं, और उन्होंने पसपाई अख्तियार कर ली थी जैसे ही रूस की तजवीज़ सामने आई। क्या आप नहीं समझते कि ओबामा भी एक मखमसे का शिकार हो चुके थे और वो फरार का कहीं ना कहीं से रास्ता तलाश कर रहे थे?
शुक्रिया, बहुत खूबसूरत सवाल है आपका, बिल्कुल आपकी बात बजा है, लेकिन इसकी एक बैकग्राउंड है, और वो बैकग्राउंड ये है कि अमेरिका की एजेंसीज और खुद बराक ओबामा इस बात को समझते हैं कि उन्होंने पहले झूठ बोला इराक के मसले में, इराक में कहा कि वहां पे केमिकल्स वेपन है और वो साबित हो गया कि ईरान के इराक के पास कोई केमिकल एटॉमिक वेपन्स नहीं थे और वो झूठ साबित हो गया। उसके बाद यही झूठ उन्होंने और मालिक के बारे में बोलने की कोशिश की, ईरान के बारे में आपको मालूम है वो बहुत अरसा तक ये कहते रहे कि वो डेवलप कर रहे हैं एटॉमिक वेपन्स, और वो सबको पता लग गया कि ऐसा नहीं था, ईरान ने बड़े खुल के अपने कार्ड्स खेले। अब वो उन्होंने ये झूठ बोलने की कोशिश की। खुद एक साहब हैं जिनका आपके नाज़रीन को मालूम होना चाहिए, वो उसको सर्च कर सकते हैं, कि एक उनके साहब हैं कर्नल लॉरेंस विल्किंसन, वो चीफ ऑफ स्टाफ रहे हैं कॉलिन पावल के बुश एडमिनिस्ट्रेशन में। उनका एक मजमून छपा है मुख्तलिफ अखबारों में और उनके टीवी इंटरव्यूज भी आए हैं जिसमें उन्होंने ये बात बताई है कि किस तरह से ये मुमकिन है, और उनके पास ऐसे शवाहिद मौजूद हैं कि इसराइल ने अंडर फॉल्स फ्लैग ये केमिकल वेपन्स का इस्तेमाल सीरिया में किया हो, और जो ही ये इस्तेमाल किया है इसकी बुनियादी वजह यह थी कि इस वक्त 1948 के बाद इसराइल इस कभी भी इस स्ट्रेटेजिक जियोग्राफिक लोनलेस अलूफनेस का शिकार नहीं हुआ था जिसका वो आज शिकार है। जो ही ये सीरिया वाला मामला शुरू हुआ और ये इसराइल ने हरकत की तो बराक ओबामा साहब ने इसराइल को फोन किया और कहा कि जनाब ये वक्त है कि आप अपनी स्ट्रेटजिक अलूफनेस को खत्म करें, टर्की के साथ दोस्ती करें और दूसरे ममालिक के साथ दोस्ती करें। तो चूंकि खुद अमेरिकन एजेंट्स को इस बात का इल्म है और बराक ओबामा को इस बात का इल्म है कि शाम ने कोई केमिकल वेपन यूज ही नहीं किया, तो यह सरासर झूठ है। जैसे कि शकील शमसी बहुत अच्छी तरह तजिया कर रहे थे कि अगर सीरिया ने केमिकल वेपन यूज करना होता तो उन इलाकों में यूज करते जाके जहां पे उनका स्ट्रांग होल्ड है, अपने शहरियों पे ही क्यों करते। तो चूंकि उनको इस बात का इल्म है तो वो इस बात को एक मॉरली भी अपने लिए जस्टिफाई नहीं कर पा रहे थे और उनके अवाम के सामने भी जस्टिफाई नहीं कर पा रहे थे कि कोई ऐसी एविडेंस, इतनी तमाम कोशिशों के बावजूद, इतनी बड़ी सुपर पावर होने के बावजूद, कोई ऐसी कन्विंसिंग एविडेंस वो यूनाइटेड नेशन में, सिक्योरिटी काउंसिल में, दुनिया में या कांग्रेस के सामने पेश करने में नाकाम हो चुके थे, जिससे वो ये साबित करते कि ये केमिकल वेपन्स जो सीरिया के सीरिया ने के नाम ब्लेम पर कहा जा रहा है कि उसने इस्तेमाल किए हैं, वाकई सीरियन गवर्नमेंट ने इस्तेमाल किए हैं। तो इस बात को समझ रहे थे कि अवाम को, यूनाइटेड नेशन को और अक्वामे आलम को कितनी देर तक, कितना लंबा वो झूठ बोल बोलकर बेवकूफ बनाएंगे, और पहले उनकी सुबकी हुई है। लेकिन जिस तरह से सज्जाद मीर साहब फरमा रहे हैं कि बदकिस्मती से अमेरिका वो जायंट है जिस पर आप एतबार नहीं कर सकते, इनकी अपनी स्ट्रेटजिक मूव्स हैं, इनके अपने इंटरेस्ट हैं, चूंकि खुद इन लोगों ने कहा कि हमारी इस तमाम जंग का खर्चा सऊदी अरब उठाने को तैयार है, तो अपने इनके फाइनेंशियल इंटरेस्ट हैं कि वो 100 रुपए की जंग को 1000 रुपए की जंग दिखाएं और किस तरह फाइनेंशियल बेनिफिट्स उठाएं इस जंग को, जंग में अपनी शमूलियत करके। अभी भी, आज भी जो वो असलाह बेच रहे हैं FSA को, जो सऊदी अरब के पैसों से और खलीजी रियासतों के पैसों से, बेसिकली तो ये फाइनेंशियल गेन है। और इसी तरह से कुछ तजियाकार इसे कहते हैं ऑल जंग्स आर बैंक्स वॉर्स, तो ये तमाम जो है पैसे की खातिर जंग लड़ी जा रही है। तो यकीनन जैसा आपने फरमाया कि अमेरिका और सदर बराक ओबामा इस बात में बहुत सुबकी महसूस कर रहे हैं अपने अंदर, और इखलाकी तौर पर अपने अवाम को यह बात नहीं कन्विंस कर सके कि वाकई सीरिया ने अपने अवाम के खिलाफ केमिकल वेपन्स यूज किए थे। और जब उसने ये समझते हैं इस बात को कि हमारे पास एविडेंस नहीं है, तो वो जिसे कहते हैं कि अपनी उस शर्म के मारे उन्होंने पहले ही ये ऐलान कर दिया था कि हम इसको रशिया की प्रपोजल्स पर गौर करने के लिए तैयार हैं, और आज उन्होंने रशिया की प्रपोजल पर गौर किया
जी।
तो अवाम उनकी और अक्वामे आलम इस बात को समझते हैं कि अमेरिका जो है वो झूठ बोल रहा था, और आज का जो ये उसका तर्ज अमल है ये बेहतर तर्ज अमल है जिसकी जिसमें वो पॉलिटिकल सॉल्यूशन की जानिब बढ़ने की कोशिश करने की बात कर रहा है
जी। शकील शमसी साहब, जो शाम के ज़मीनी हकायक हैं और जिसकी तरफ आपने इशारा किया और जिसकी तरफ बार बार रूस ये कह रहा है कि ये केमिकल हथियार या असलहे ग़ोते शर्की में पिछले 2 हफ्ते कबल शाम की हुकूमत ने नहीं बल्कि खुद दहशतगर्दों ने इस्तेमाल किए थे, और इससे पहले आप देखें कि मार्च उसके आसपास के महीनों में खानुल असल जो हलब का इलाका है, शुमाली इलाका है, वहाँ पर जब कीमियावी हथियार इस्तेमाल किए गए तो शाम की हुकूमत ने अक़वामे मुत्तहदा से और आलमी बरदरी से दरख्वास्त की थी कि मुआयने कार भेजे जाएँ और यहाँ तहकीक़ात की जाएँ, लेकिन मगरिब और अमरीका की जो वादा खिलाफियों और उनकी गैर कानूनी हरकतों की वजह से ऐसा नहीं हो सका। और ये भी शुबा जाहिर किया जा रहा है कि ऐन मुमकिन है कि शाम पर जंग को मुसल्लत करने के लिए इसराइल ने ही इन इलाकों में जो है कीमियाई हथियार इस्तेमाल किए। तो अब ऐसी सूरत में रूस और बाज़ दीगर मुल्कों ने इस बात का भी खदशा जाहिर किया है खुलेआम कि मुमकिन है कि जो मुआयना कार अभी वापस गए शाम से उन पर मगरिब और अमरीका का दबाव पड़े और आज़ादाना जो तहकीकात हैं वो मुतासिर हों। कितना इम्कान है और कितना खदशा और अंदेशा पाया जा रहा है कि तहकीकाती अमल पर मगरिब का दबाव हो और वो मुतासिर हो सकें?
देखिए, इसमें कोई शक नहीं है, मुझे तो नहीं है शक इसमें इसराइल का हाथ नहीं है। मैंने पहले लिखा भी, अपने कॉलम्स में भी इस बारे में मैं लिख चुका हूं, और मैं 1-1.5-2 हफ्ते पहले बात कह चुका हूं कि इसमें इसराइल का हाथ हो सकता है। और इसकी सबसे बड़े शुबे की वजह यह है कि अमेरिका को जो भी एविडेंस, कॉल डिटेल्स, टेलीफोन से क्या क्या बातें हुई, कौन सी लोकेशन कहां थी, ये सारी डिटेल मुसाद ने फराहम की है अमेरिका को। जाहिर बात है कि जो आदमी सारे एविडेंस तैयार कर रही है, जो हुकूमत जो अपने लोगों को वहां लगाए हुए है, उसका मकसद क्या है? उसका मकसद यह है कि शाम के ऊपर हमला हो और उसके लिए उसको बहाना चाहिए। तो ये सारे एविडेंस देने का मतलब यही था कि हमला करने वाला कोई और है और उसने वहां के लोगों को मदद पहुंचाने के लिए, वहां के बागियों को मदद पहुंचाने के लिए ये काम किया है। और कोई भी सही दिमाग आदमी ये बात मानने को नहीं तैयार हो सकता है कि शाम की हुकूमत करेगी इस तरीके का, और उस वक्त करेगी जब अक्वामे मुत्तहदा के नुमाइंदे वहां मौजूद हों, जब अक्वामे मुत्तहदा की एक टीम वहां से 5-7 किलोमीटर दूर बैठी हुई हो। उस वक्त कैसे ये मुमकिन है कि इतनी बड़ी हिमाकत करेगी वहां की हुकूमत के अपने लोगों पर कर दे और ताकि अकवामे मुत्तहिदा के आदमी भी पहुंच जाएं और वो जाके तहकीकात भी कर लें। और आपको मालूम है कि फौरी तौर पर सीरिया ने उसकी परमिशन दे दी कि वो वहां जाए और उनके ऊपर गोलीबारी पहले दिन हुई लेकिन उसके बाद फिर अकवामे मुत्तहिदा की टीम जा सकी। तो ये सारी बातें इस बात का इंडिकेशन है, साफ साफ इंडिकेशन देती हैं कि इसके पीछे इसराइल का मोसाद और सीआईए दोनों का हाथ हो सकता है। और शाम की हुकूमत ये कतई बेवकूफी नहीं करेगी कि अपने लिए रास्ते में एक खंदक खोद ले और जो पहले ही से परेशानियों में इसको घेरा गया है, जिसके लिए चारों तरफ से दुनिया भर से दहशतगर्द जमा किए गए इलाके, वो अपने लिए मिसाइल पड़वाने के लिए एक इंतजाम इस तरीके का करेगा बेवकूफी का। तो ये कोई मानने को तैयार नहीं था। हमारे बहुत मशहूर यहाँ के जो कॉलमनिस्ट हैं ब्रह्मचलानी, उन्होंने भी ये बात लिखी है कि ये लगता है कि उस पर हमला करने के लिए ये साजिश पूरी रची गई थी।
जी बहुत शुक्रिया।
इस तरीके की बातें हो रही हैं और यकीनी तौर पर इसमें कोई शक नहीं और तहकीकात को मुतासिर करने की पूरी कोशिश की जाएगी
जी,
यूरोपीय ममालिक की तरफ से भी, इसराइल की तरफ से भी और सऊदी अरब की तरफ से भी। क्योंकि इस वक्त मैं समझता हूं बदी का महवर मस्जिद वस्ता में जो है वो सऊदी अरब है, सऊदी अरब बदी का महवर बना हुआ है और उसी की इना पर सारे ये काम हो रहे हैं
जी। सज्जाद मीर साहब, जहां पूरी दुनिया के तकरीबन बेशतर मुल्कों ने इस माहदे का खैर मकदम किया है, वहीं खुद बज़ाहिर ऐसा लगता है कि हमारा रबता मुनक़ता हो गया। बैरिस्टर ताहिर वासी साहब, मैं आपसे पूछना चाहूँगा कि जब आलमी रहनुमाओं ने इसका खैर मकदम किया था, बाराक ओबामा ने, हत्ता खुद बरतानिया की हुकूमत ने दबे लफ्ज़ों में सही से माहदे का खैर मकदम किया जहाँ बैठे हुए हैं, लेकिन अमेरिका के अंदर जो जंग पसंद टोला जिनमें जॉन मैकेन जो सदारती उम्मीदवार रह चुके हैं, इसी तरह लेंडसी ग्राहम वगैरह, इन लोगों ने कहा है कि ये बहुत ही गलत हुआ और ये वाइट हाउस की सियासी कमज़ोरी है और साथ ही मगरिब के बहुत से तज़िया निगारों ने इसे बशार असद की सियासी फतह करा दिया। आप क्या कहेंगे?
जी, मैं इस बात पे मुत्तफिक हूँ कि ये बशार असद की सियासी फतह है और ये बशार असद की सियासी फतह नहीं है, ये तमाम अमन पसंदों की सियासी फतह है। चूँकि जैसे मैं पहले अर्ज कर रहा था, ये एक जंगी मसला है ही नहीं, ये एक सियासी मसला है। लोग बशारुल असद की हुकूमत से अगर नाला हैं तो उसके लिए बशारुल असद ने खुद एक प्लान तैयार किया था और उस प्लान के तैयार होने के फौरन बाद से इस बशारुल असद पर एक जंगी मुहिम जो है वो उसकी कार्रवाई का आगाज कर दिया गया और उस बेचारे पे उसकी हुकूमत पे जो है दुनिया भर से दहशतगर्द इकट्ठे करके लाए गए और शाम की हुकूमत के खिलाफ एक जंगी पड़ाव जंगी जो है काम शुरू कर दिया गया। अब असल में है मसला ये, चूंकि एक सियासी, तो इस सियासी अमल में यस बशार अल असद की एक बहुत बड़ी फतह हासिल हुई है कि उसने अमेरिका के जो फौजी हमले है उसको रोक दिया, फिजाई हमले को रोक दिया और अवाम को और दुनिया को इस बात पर मुत्तफिक किया कि इस मसले को सियासी तौर से वो देखें। लेकिन अमेरिका में, जैसे कि मैं पहले अर्ज कर रहा था भाई, वहां पर इस बात को वो इसराइल की हिमायत में देखना चाहते हैं। जो यहूदी लॉबी है वो किसी भी सूरत से इसराइल का खात्मा इसलिए चाहते हैं कि इसके साथ साथ वो हिजबुल्लाह की तरफ बढ़ें, इसके साथ 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 वो ईरान की तरफ बढ़ें, इसके साथ साथ वो इराक में जो हुकूमत है और उसको उसको उसकी तरफ बढ़ें। तो बुनियादी तौर पर उनका मकसद मशरिक़ वस्ता में अमन का पैदा ना होना है ताकि इसराइल में अमन कायम रहे, इसराइल की सुपरमेसी दिखाने के लिए, इसराइल की उस मशरिक़ वस्ता में सुपरमेसी में मदद करने के लिए। ये हमेशा से ये चाहते हैं कि मशरिक़ वस्ता में इस किस्म की बदामनी रहे और वो तमाम हुकूमतें जो इसराइल को आंख दिखा सकती हैं, दांत दिखा सकती हैं, उन हुकूमतों को कमज़ोर किया जाए, अगर मुमकिन हो तो वहाँ पर हुकूमतों को तब्दील कर दिया जाए या वहाँ की अवाम को नेस्तो नाबूद कर दिया जाए। तो बुनियादी तौर पर ये अमरीका में जो इस किस्म की बात हो रही है, ये इसके मकसद दो हैं। एक तो ये कि सऊदी अरब से और कतरी और इस खलीजी रियासतों से किस तरह से ज़्यादा आप पैसा अपने मुल्क में ला सकते हैं, असलहा बेच सकते हैं और अपने फाइनेंशियल बेनिफिट्स और तेल की कीमतों के बेनिफिट्स और तेल की फराहमी के बेनिफिट्स हासिल कर सकते हैं। तो उनका बुनियादी मकसद इसराइल को खुश करना और अपने फाइनेंशियल हालात को देखना है। इससे उनको कोई गरज नहीं कि इस जंग के इस फजाई हमले से किस तरह से जंग फैल जाती और दूसरे ममालिक को अपने लपेट में ले लेती और किस तरह से दुनिया में अमन बर्बाद हो जाता।
जी बहुत शुक्रिया। सज्जाद मीर साहब, बाज़ तज़ निगारों का ये कहना है कि अगरचे इस वक्त ये जो माहदा तय पाया है और शाम के कीमियाई हथियारों को नाबूद करने की जो बात हुई है, ज़ाहिर है कि इससे जंग का ख़तरा सिफर हो गया और बिल्कुल टल गया है, लेकिन आगे चलकर शायद शाम को नियता करने की कोशिश की जा रही है, और फिर अगर कहीं अमेरिका इस खतरे से या इस खौफ से उसने हमला ना किया हो कि उसके पास कीमियावी हथियार हैं और वो इसराइल पर अटैक कर सकता है, तो एक तरह से शाम को नियता करके दोबारा उस पर हमला करने की साजिश की जा रही है। क्या इस तरह के जो अंदेशे और खतरात हैं इसकी आप तायद करते हैं?
नहीं, बात दुरुस्त है, ये बात इस तरह का हो सकता है, लेकिन मेरा ख्याल रखिए, मैं इस वक्त रूस के किरदार को सराहता हूँ, खासतौर पर चीन की उसके साथ शमूलियत को, और मुझे नहीं लगता कि अगर हथियार उसने वापस कर भी दिए तो शाम की जरूरतें पूरी नहीं होंगी। शाम की जरूरतें जो असले की हैं वो पूरी होती रहेंगी, और जब तक अमरीका अपना रवैया नहीं बदलता, अब ये यूनिलैटरल वर्ड नहीं रहा जी, अब वो अमरीका को जो शौक था जो अकेले दुनिया का पुलिसमैन बनने का और अपने फैसले डिक्टेट कराने का, अब दुनिया ने चैलेंज करना शुरू कर दिया। रूस ही नहीं है, रूस के साथ पहली बार चीन आया है, चीन पहले कभी इस तरह साथ नहीं आया करता था, यही नहीं है बल्कि जर्मन ने बिल्कुल खामोशी इख्तियार कर दी है, उन्होंने कहा कि हमारा कोई ताल्लुक नहीं थे, नेटो तकसीम है, और बरतानिया जो है वो डामाडोल है, वो भाग रहा है, तो खुद अमरीका के इतिहादी, खुद अमरीका की राय आमा जो है वो जंग से जो है उकताई हुई है, थकी हुई है, तंग आ चुकी है, तो अब खुद ऐसी सूरत हाल पैदा हो रही है जिसमें मुश्किल आ रही है, और इन मुश्किल के होते हुए आसान काम नहीं है। असल बात तो यह है जो काम कराने की है कि विद इन सीरिया एक किस्म का अमन कायम करने के लिए, जैसे मुजाकरात की बात होती है बहुत से मुल्कों में, अब हमारे यहाँ तालिबान की हो रही है, कोई बात वहां एक ग्रुप थोड़ा है, एक तो अमरीका का स्पॉन्सर्ड ग्रुप है, दूसरा अलकायदा और साथ जिसको वो नसरा भी कहते हैं, कभी और नाम देते हैं, उनसे डरते भी हैं कि ये आगे तो कहाँ, ये तो कोई इस्लाम सलाम का नाम लेंगे, और तीसरी तरफ बात यह है कि मदद एक तरफ से वो सऊदी के जरिए से करा रहे हैं, अरब ममालिक की तरफ से करवा रहे हैं, दूसरी तरफ से बहुत सी फोर्सेज आती हैं जो मुसलमानों के अंदर, जो दोनों तरफ से लड़ाई जो जारी है उसमें नुकसान तो उम्मत का हो रहा है, इसमें कोई शक नहीं है, लेकिन मसला यह है कि इसका हल कोई आउटसाइड इंटरवेंशन है ही नहीं। अगर ये काम मुस्लिम उम्मा खुद कर सकती तो इससे बेहतर नहीं था कि इख्तलाफात को दूर कराया जाता, और ये अगर देखिए लीबिया की कज़ाफी की तरह ये बशारुल असद के साथ ही वो एक तरह के रजीम चेंज के नाम पर सलूक करना चाहते हैं, लेकिन ये हो नहीं सकता, ये बड़ी मुश्किल सूरत हाल पैदा कर दी उन्होंने अपने लिए, और ये आसान काम दिखाई नहीं देता, तो मुझे तो यही करनी चाहिए कि वहां के मुजाहमतकार जो ये कहे जाते हैं कि वो फलां ये कर रहा है फलां ये कर रहा है, ये एक वक्त आएगा कि सूरत हाल जो है नॉर्मल हो सकती है अगर आउटसाइड इंटरवेंशन बंद हो जाए। वहां पर आउटसाइड इंटरवेंशन हो रही है, चाहे वो अरब ममालिक से हो रही है चाहे कहीं से भी हो रही है, वो तो आउटसाइड इंटरवेंशन है, और इंटरवेंशन वहां सिविल वार के लिए कराई जा रही है, तो ये तो कोई तुक की बात नहीं है। वो प्यूटन ने, मैं प्यूटन का नाम आज वो आर्टिकल उसका इतना अच्छा आया है कि दिल खुश हो गया है, उसने बड़ी बड़ी उन्हें कभी आप कहते हैं इन्होंने कीमियाई हथियार इस्तेमाल किए, सबूत तो इसका भी मिल सकता है कि कीमियाई हथियार खुद बशार असद के खिलाफ फौज के खिलाफ किसी, वो अपने ही शहरियों पर क्यों करेंगे, जैसे भ्रष्टाचार पर मार क्यों करेंगे वो अपने शहरियों के खिलाफ, तो इस बात का सबूत है कि बकौल प्यूटन के वो अपोजिशन का इस्तेमाल करता है कि वहां की अपोजिशन ने इस्तेमाल किए। तो ये जो एक वेग एक हम इल्जाम लगा देते हैं और उन इल्जाम के सहारे पे हम चलते हैं कि बात तो बढ़ाई जाए, उस बारे में मैं इसमें मुतमिन हूं कि वो जो निहत्ता करने की कोशिश है वो रूस भी कच्ची गोलियां नहीं खेला हुआ, और अब जब अगर रूस की पुष्पा की आज दोनों की मुलाकात भी तो हुई है ना बीजिंग में, इस मसले पर उनमें इतफाक राय भी हुआ है स्पीकिंग बीजिंग और रूस में, और जब जर्मनी की भी ये हालत हो जाए और जब सवाए फ्रांस के बाकी मुल्क सारे डामाडोल हो जाए, नेटो भी और इंग्लैंड के अंदर मुखालफत शुरू हो जाए, तो मुझे मुश्किल लगता है कि ओबामा जो है वो कोई लंबी पॉलिसी पर चल सकेगा।
बहुत शुक्रिया आपका सज्जाद मिर्ज़ा। नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई, यकीनी तौर पर इस वक्त अगर देखा जाए तो सियासी वदा शाम के सदर बशार असद, उनकी हुकूमत, उनकी फ़ौज और उनके अवाम, और जैसा कि हमारे मेहमानों का कि दुनिया के तमाम अमन पसंदों की हुई है, और अगर शिकस्त हुई है सियासी एतबार से तो जंग पसंद टोलों और उनमें ख़ास तौर पर सऊदी अरब जैसे शहजादों और मुल्कों की हुई है जो आज भी जंग का नक्कारा बजाने की कोशिश करें। और बंदर बिन सुल्तान ने तो यहाँ तक इस माहदे से बरहमी का ऐलान किया कि हम इसका बदला बैरूत के अवाम से लेंगे। बहरहाल अगले प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफिज़।